This program was produced and first aired on Access Manawatu with support from New Zealand On Air.
Community Access Radio. Access Manawatu.
मंगलम भगवान विष्णुहो मंगलम गणरत्वजा मंगलम पुंडरीकाक्ष मंगलायतनो हरे तमेव माता च पिता तमेव तमेव बंधु च सखा तमेव तमेव विद्या द्रविडम तमेव तमेव सर्वं मम देव देव माता च पार्वती देवी पिता देवो जनार्दनः बान्धवः विष्णुभक्ताश्च स्वदेशो भुवनत्रयम् गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देव महेश्वरः गुरुर्साक्षात् परम् ब्रह्म तस्मै श्रीगुरवे नमः ध्यानमूलम् गुरुर्मूर्ति पूजमूलम् गुरुर्पदम् मन्त्रमूलम् गुरुर्वाक्यम् मोक्षमूलम् गुरुर्कृपा अखण्डमण्डलाकारम् व्याप्तम् येन चराचरम् यत्पदम् दर्शितम् येन तस्मै श्रीगुरवे नमः नमोऽस्त्वनन्ताय सहस्रमूर्तये सहस्रपादाशिशिरुर्वावे सहस्रनाम्नि पुरुषाय शाश्वते सहस्रकोटियुगधारिणे नमः आकाशात्पतितं तोयं यता गच्छति सागरं सर्वदेव नमस्कारं केशवं प्रति गच्छते नमः कमलनावाय नमस्ते जलशायिने नमस्ते केशवानन्ता वासुदेव नमोऽस्तुते ॐ सहना भवतु सहनौ वनक्तु सह वीर्यं करवावहे तेजस्विनामधीतमस्तु मा विद्विषावहे ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ॐ शान्ति शान्ति शान्तिः
एक्सेस मानव 999 भूटानी रेडियो आवाज अंतर्गत धार्मिक कार्यक्रम सुन लाए प्रत्यक्ष रात्रिकाणु ने श्रोता वृंदारम मेरो ज्ञान अभिवादन आज अभिक्रम संबद्ध 2069 साल श्रावण महिनाको 18 गते श्रावण म्हणे शुक्ल पौर्णिमा तिथि 2 अगस्त 2012 आजको कार्यक्रम प्रस्तुत हुनुभन्दा अगाडि यहाँ श्रोताहरूलाई अत्यन्त सुमधुर वचन सुनाउन चाहन्छु आज श्रावणी पूर्णिमा परेको हुनाले श्रावणी पूर्णिमाको बारेमा जे जति ज्ञान मलाई प्राप्त भएका छन् तिनै कुराहरूलाई आजको रेडियो मार्फत श्रोताहरूमा पुर्याउने प्रयास गरेको छु। हुन त प्रत्येक महिना बार दिन तिथि आदिका प्रत्येक आफ्ना आफ्ना स्वामी हुन्छन्, त्यसरी नै यो श्रावण महिनाका स्वामी मुख्य गरेर शिवजीलाई मानिएको छ, साथै भगवान विष्णु पनि श्रावण महिनाका स्वामी हुनुहुन्छ। ताकि भगवान विष्णु र शिव एकै हुन् हामी यसबाट पनि अनुमान लगाउन सक्छौं कि भगवान शिवले पनि आफ्नो वाहनको रूपमा अथवा गहनाको रूपमा सर्प यानि वासुकी नागलाई प्रयोग गर्नुहुन्छ र भगवान विष्णु पनि त्यसरी नै वासुकी नागलाई प्रयोग गर्नुहुन्छ। त्यस कारणले गर्दाखेरि यो श्रावण महिना दुवै भगवानका लागि अत्यन्त प्रिय मानिएको छ। श्रावणी पूर्णिमा दिन एक भए पनि यसका महत्व अनेक छन्, त्यसकारणले यी सबैलाई समेट्न हामी जो कोही पनि सामर्थ्य छैन र जति हामीले जानेका छौं त्यसमा हामीले दुई चाड खोज्न अवश्य सक्छौं। श्रावणी पूर्णिमाका अनेक महिमा छन्। एउटा महिमा बहिनीले भाइका नारीमा रक्षाबन्धन बाँधिदिएर आफ्नो भाइको सुरक्षा गर्ने र भाइले पनि बहिनीलाई आजीवन उनको जीवनको लागि सुरक्षा गरिदिने एउटा मान्यता रहेको छ। त्यसरी नै अर्को मान्यता, श्रावणी पूर्णिमाका दिन पुरुष जातिले अथवा पुरुष वर्गहरूले नदी समुद्र तलाव आदिमा गएर आफ्ना वर्षभरिका पापताप कटाउने यानि पण्डित पुरोहितजीका मुखद्वारा महासंकल्प बोलेर आफूले सालभरि गरिएको पापलाई नष्ट गराउने दिन पनि यही श्रावणी पूर्णिमा हो। यसरी नै यस्तो प्रकारले हेर्ने भनेदेखि नारी जातिहरूले ऋषि पञ्चमीका दिन जुन पाप प्रक्षालनका लागि जुन पञ्चमीको पूजा लगाउँछन् त्यस्तै प्रकारले यो श्रावणी पूर्णिमा पुरुषहरूको पाप प्रक्षालनको दिन हो र यही श्रावणी पूर्णिमाका दिन वर्षभरि प्रयोग गरिने यज्ञ पवित अथवा जनेऊलाई विधिवत मन्त्र पूजा गरेर लगाउने चलन पनि छ र हामीलाई यहाँ एउटै कुराको दुःख खड्किरहेको छ कि हामीले अब समुद्र नदी तलाउ पोखरी आदि कहाँ खोज्न जाने, अब हामीले यसैमा सन्तुष्ट गर्नुपर्छ कि आफ्नै घरको बाथ टबलाई भरेर नै त्यसैलाई समुद्र सम्झी त्यसैमा स्नान गर्ने परिस्थिति हामीलाई आएको छ। हुनसक्छ अहिले मात्रै हामीलाई यो समस्या भएको, भोलिका दिनमा यसबाट हामी सायद अलिक अगाडि बढ्न सक्छौँ होला भन्ने पूर्ण आशा राखेको छ। अब आजको कार्यक्रममा योभन्दा अगाडि श्रोताबहिनीहरूलाई दैनिक नैमित्तिक कार्यक्रमको बारेमा प्रस्तुत गर्ने प्रयास गरेको छु। यो मानव जीवन अत्यन्तै महत्वपूर्ण छ, त्यसमा पनि बेला त झन् ब्रह्म मुहूर्त मेला अत्यन्तै महत्वपूर्ण छ र ब्रह्म मुहूर्त बिहान 3 बजेदेखि सूर्योदय हुनुभन्दा अगाडिको समयलाई ब्रह्म मुहूर्त भनिन्छ र यो बेला अत्यन्तै अमृत वर्षा गर्ने भएकै कारणले गर्दाखेरि यसलाई अत्यन्त शुभ मुहूर्त मानिएको छ र यो ब्रह्म मुहूर्तमा उठ्नाले व्यक्तिले आफ्नो जीवनमा धेरै ठूलो उपलब्धि हासिल गर्न सक्छ भन्ने प्रमाण पुराणमा दर्शाइदिएको छ अथवा धार्मिक ग्रन्थहरूमा दर्शाइदिएको छ। यसरी नै शय्य छोड्ने बित्तिकै के कर्म गर्नुपर्छ भन्ने कुरा पनि यहाँहरूलाई अवश्य थाहा भएकै छ। फेरि पनि म दोहोऱ्याउँदैछु, कराग्रे बसते लक्ष्मी करमध्ये सरस्वती करमौले स्थितो ब्रह्म प्रभाते करदर्शनम, यस्तो श्लोक राखिएको छ कि ओछ्यानबाट उठ्ने बित्तिकै प्रत्येक व्यक्तिले अथवा प्रत्येक महानुभावहरूले आफ्नै कर यानि हातको दर्शन गरेर त्यही हातका हातमा बसेका लक्ष्मी सरस्वती र ब्रह्मालाई हामी सबैभन्दा पहिलो प्रार्थना गर्न सक्छौ र हाम्रै हातमा सम्पूर्ण भगवानको वास रहेको हुन्छ। त्यसकारण गर्दाखेरि हामीले आफ्नो हातद्वारा दर्शन गरेर अथवा भगवानको स्मरण पुकार गर्न सक्दछौ। त्यसरी नै ओछ्यानबाट उत्रिसकेपछि धरतीमा हामीले पाइलो टेक्नुपर्ने हुन्छ र त्यो धरती माताको हामी धरती मातासँग सबैभन्दा पहिला हामीले क्षमा माग्नुपर्ने हुन्छ। त्यस कारणले धरती मातासँग क्षमा माग्नका लागि समुद्र वसने देवी पर्वतस्तन मण्डिते विष्णु पत्नी नमस्तुभ्यम पाद स्पर्श क्षमस्वमे भनेर यसरी धरती मातासँग क्षमा माग्नु पर्दछ। समुद्र रूपी वस्त्रहरूलाई धारण गर्ने वाली पर्वत रूप तनहरूद्वारा मण्डित भगवान विष्णुकी पत्नी हे पृथ्वी माता तपाई मेरा पाद स्पर्शलाई क्षमा गरिदिनुहोस् भनेर हामी भगवान मातासँग अथवा पृथ्वी मातासँग हामी प्रार्थना गर्दछौ। त्यस पछाडि माता पिता गुरु एवं अन्य देवी देवताहरूको स्तुति हामी गर्दछौ र त्यो स्तुति गर्नका लागि हाम्रो मन मानसिक एवं शारीरिक शुद्ध हुन अत्यन्त आवश्यक छ। मानसिक शुद्धिको लागि शारीरिक शुद्धिको लागि हामी नुहाइधुवाइ गरेर चटक्क भएर चाहिँ हामी बस्न सक्छौँ। मानसिक शुद्धिका लागि नुहाइधुवाइ नै पर्याप्त हुँदैन। त्यस कारणले अपवित्र पवित्रो वा सर्वावस्थाङ्गतोपि वा यस्मरेत पुण्डरीकाक्षम स्वभाव अभ्यन्तर शुचि अति नीलगान श्यामम नलिनालन यलोचनम स्मरामि पुण्डरीकाक्षम तेन स्नातो भवाभ्यहम। हे भगवान, मैले बाहिरी स्नान त पानीद्वारा गरे, मेरो भित्री मनको ताप अथवा कलमसलाई मेटाउनका लागि मैले धर्म दर्शनको सहाराद्वारा प्रस्तुत गरिएका मन्त्रको प्रयोग गरेर आफूलाई भरसक शुद्ध चित्त बनाएर जे हजुरको गुणगान महिमा गाउने भरपूर प्रयास गर्दैछु, काहीँ त्रुटि भएमा क्षमा दिनुहोला। त्यसरी विशेष गरेर हाम्रो परम्परा हाम्रो धर्म ग्रन्थमा यस्तो नियम राखिदिएको छ। हुन त संसारमा जम्मा 33 कोटि देवी देवताको वर्णन गरिएका छन् र पनि प्रमुख रूपमा पाँच देवतालाई मानिएको छ। त्यसै कारणले पाञ्चायन देवताको पाञ्चायन पूजा भनिन्छ। त्यसैले अब यी पाञ्चायन पूजनमा को को पर्छन् भन्ने कुरा पनि यहाँलाई थाहा भएको हुन सक्छ, र पनि म फेरि दोहोऱ्याउँदैछु। पाञ्चायन पूजामा गणेश देवी शिव विष्णु र भगवान सूर्य पर्छन्। अब यसका अतिरिक्तहरू जति पनि देवी देवताहरू छन्, जति पनि नारी देवी देवताहरू छन्, त्यसभित्र देवीको पूजा गर्नाले सबै समेटिन्छन्। शिव अलगै भएको कारणले गर्दाखेरि शिवजीको व्यवस्था छुट्टै राखिएको छ। गणेश अलगै भएको कारणले गणेशजीको पनि पूजा अलगै राखिएको छ। अरू राम कृष्ण आदि भगवानका 24 अवतार मध्येमा भगवान विष्णुकै नाम आउँछ, त्यस कारणले भगवान विष्णुको नै राखिदिएको छ। त्यसका अतिरिक्त सूर्य पनि एक्लै भएको कारणले सूर्यको पनि पूजा विधि अवस्थै अलगै राखिएको छ। र यी पाञ्चायन देवताको प्रात स्मरण अथवा स्तुति गर्नाले हाम्रो जीवनमा बहुतै कल्याण हुनेछ, आफ्नो दिन राम्रो प्रकारले बितेर जानेछ, काल दोष नष्ट हुनेछ, हामीले रातमा देखेका ती नराम्रा सपनाहरू पनि नष्ट भएर जानेछन् र कुनै प्रकारको डर हुने छैन, विषको पनि डर हुने छैन, धर्मको वृद्धि हुन्छ, अज्ञानीलाई ज्ञान प्राप्त हुन्छ, रोगीको रोग तत्काल निको हुन्छ र व्यक्ति अल्पायुमै मर्नु पर्दैन, जसलाई पूरा आयु मिल्न सक्छ र जो सदा सत्य काम गर्छ ऊ सदा सदाका लागि विजय नै रहन्छ, निर्धनी धनी हुन्छ, कसैलाई भोग प्यासले समेटिनु अथवा पिरोलिनु पर्दैन, कामको बाधा हुँदैन, सबै प्रकारले अथवा सबै बाधाहरूले मुक्त दिलाउन सक्छ यिनै पाञ्चायन देवताका स्तुति गर्नाले। प्रत्येक दिन भगवानको सेवा गर्दाखेरि सकाम र निष्काम भावनालाई अघि सारिएको छ। अब सकाम र निष्काम भन्ने कुरा के हो भन्दाखेरि चाहिँ अब यहाँहरूलाई बुझ्न सक्नुहुनेछ। सकामको अर्थ हो आफूले काम गरे बापत त्यसको तुरन्त ज्याला अथवा फल पाउनु सकामको अर्थ हो मानव यसरी बुझ्नुपर्छ हामीले कि भोलन्टियर सर्भिस सकाम अर्थ काम सकाम कर्म गर्नाले आफूले जुन कर्म गरेको छ त्यसको फल तुरन्त हात लाग्छ तर निष्काम कर्म गर्नाले त्यो आफूलाई हात लागेको देखिँदैन तर अनुभव हामीले अवश्य गर्न सकिन्छ र हुन त हामीसँग त्यत्रो गहिरो तरिकाले सोच्न सक्ने क्षमता नै कहाँ पो छ र हामीलाई तुरन्त काम गरेपछि त्यसको फल तुरन्तै हात लाग्नै पर्छ तर भगवान पूजामा अथवा भगवान स्मरणमा यो अलिकति गलत पो हो कि भनेर यसरी चेतावनी दिएको छ र यदि व्यक्तिले साँचो मनले भगवानको सेवा गर्ने हो भनेदेखि निष्काम भावनाले सेवा गर्नुपर्छ भनिएको छ र यो जीवनमा त जसरी भए पनि सुख दुःख जसरी भए पनि सकाम कर्म त हामी गरिरहेका छौं तर निष्काम हामीले गर्न सकेनौँ भनेदेखि पल्लो जीवनका लागि केही अप्ठ्यारो पो पर्ला कि यसरी नै पाञ्चायन देवताहरूमध्येमा सबैभन्दा पहिला गणेशजीको स्तुति राखिएको छ प्रातस्परामि गणनाथ मनाथ बन्धुम सिन्दूर पूर परिशोभित गण्ड युग्मम उदण्ड विघ्न परिखण्डन चण्ड दण्ड महाखण्डलादि सुर नायक वृन्द वन्द्यम हे अनाथौका नाथ बन्धु जो जसलाई सिन्दूरद्वारा शोभायमान गरिएको छ जसका दुवै कण्ठस्थल अथवा गाला प्रबल छन् विघ्न नाश गर्नेवाला अथवा विघ्न नाश गर्न समर्थ एवं इन्द्रादि देवताहरूद्वारा नमस्कृत गरिएका पूजिएका श्री गणेशजीको म पनि प्रत्येक दिन प्रातकाल स्मरण गर्दछु यसरी नै भगवान विष्णुको प्रार्थना राखिएको छ प्रातस्परावेति महार्तिनाशम नारायणम गरुडवानमब्जनाभम ग्रहाभिभूतवरवारण मुक्तिहेतु चक्रायुधम तरुणवारिच पत्र नेत्रम संसार का भयरूपी महान दुखलाई नष्ट करने वाला ग्रह यानी राव को पंजाबाट छुटाउने वाला अथवा ग्रहराजलाई मुक्त गराउने वाला हे सुदर्शन चक्रधारी भगवान विष्णु नवीन कमल दलका समान नेत्र भएका आँखा भएका पद्मनाभ गडुरका गडुर वाहन श्री भगवान श्री नारायणलाई पनि म प्रतिदिन नमस्कार गर्दछु त्यसरी नै प्रातः स्मरामि वेति महा अहरम सुरेशम गंगाधरम वृषवाहनमंबिकेशम खड़वांगशूल वरदा वयस्तमीशम संसार रोग हरौषधम अद्वितीयम भनेर शिवजीको स्मरण गरिएको छ हे संसारको भयलाई नष्ट गर्नेवाला हे देवेश हे गंगाधर हे वृषवाहन हे पार्वतीपति हातमा खटवांग अथवा डमरू र त्रिशूल लिएर संसार रूपी रोगलाई नाश गर्नका लागि अद्वितीय औषधि स्वरूप अभय एवं वरद मुद्रायुक्त हातले भगवान शिवद्वारा कल्याण होस् भन्दै म भगवान शिवजीको प्रार्थना गर्दछु त्यसरी नै प्रातः स्मरामि शरदिन्दु करुज्जलाभम शरत्नमन्मकर कुण्डलहार भूषाम दिव्यायुर्जित सुनील सहस्रहस्ताम रक्तोत्पलावतरणम भवतीम परेशाम यसरी नै भगवती माताको प्रार्थना गरिएको छ शरद ऋतुकी चन्द्रमाले समान उज्जवल भएकी प्रकाशिनी माता भगवती दुर्गा उत्तम रत्नहरू लगाएर अथवा धारण गरेर मकर कुण्डलहरू तथा हारहरूले सुशोभित देखिनुहुने दिव्य युद्ध अथवा अनेक शस्त्र अस्त्रले भरिपूर्ण भएकी सुन्दर नीला हजारौं हात वाले लाल कमल समान आभायुक्त चरणहरू वाले भगवती दुर्गाको पनि म प्रतिदिन स्मरण गर्दछु त्यसरी नै प्रातः स्मरामि खलु तत्सवितुर्वरेण्यम रूपमिमण्डलम तनुरजुंसे सामान्य सकणा प्रभात हेतु ब्रह्मारात्मकमल क्षेम चिन्त रूपम यसरी नै भगवान सूर्यको पनि प्रार्थना गरिएको छ सूर्यका अति प्रशस्त रूप जसका मण्डल ऋग्वेद कलेवर यजुर्वेद तथा किरण सामवेदमा छन् जो सृष्टि आदिको कारण जुन सृष्टि आदिको कारण हुन् ब्रह्मा र शिवका स्वरूप तथा जसका रूप जसको रूप अचिन्त्य र अलक्ष्य छ प्रात कालमा म उनी भगवान सूर्यनारायणको पनि सधैं प्रार्थना गर्दछु। यसरी नै पृथ्वीको पनि प्रतिदिन स्मरण गर्नुपर्ने हुन्छ। पृथ्वी सगन्धा सरस्वत ताप स्पर्शीच वायुर्जलितम च तेज नभास शब्दम महता सहैव कुर्वन्तु सर्वे मम सुप्रभातम। हे गन्धवती पृथ्वी, रसयुक्त जल स्पर्शयुक्त वायु प्रज्वलित रूपी तेज शब्द सहित आकाश एवं महत्व यी सबै मेरा प्रातकालको मंगल गरून्। आजको कार्यक्रम यति नै। आजको गायन यहाँबाट छोड्नुभन्दा अगाडि श्रोताहरूलाई अत्यन्त सुमधुर भजन सुनाउँदै यहाँबाट बिदा लिन चाहन्छु। नमस्कार।
एक्सिस मानवटु 999 एम अन्तर्गतको भुटानी आवाज कार्यक्रम भित्रको अर्को एक अंक भलाखुसारी लिएर म मुना उपस्थित भइसकेकी छु। आउनुहोस्, तपाईहरूलाई कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। आजको यस भलाखुसारीको अंकमा म एकजना अतिथिसँग गफगाफ गर्ने जमर्कोमा छु। उहाँ मेरो सामु उपस्थित भइसक्नु भएको छ। कर्ण न्यौपानेजी हुनुहुन्छ, भुटानी समुदायका नवनिर्वाचित अध्यक्ष हुनुहुन्छ। उहाँलाई म कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। कर्णजी, यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद कार्यक्रम सञ्चालिका मुना बहिनीज्यू। अनि साथै म यसै मार्फत समस्त भुटानी समुदाय जसले आज यो रेडियो ट्युन गरेर बसिराख्नु भएको छ उहाँहरू सबैलाई म नवनियुक्त अध्यक्षको तर्फबाट व्यक्तिगत तर्फबाट अनि सबै नवनिर्वाचित समितिको तर्फबाट हजुरहरू सबैलाई नमस्कार गर्न चाहन्छु। अनि यहाँ सञ्चालिका बहिनीलाई यहाँ बोलाएर मलाई यहाँ बोलाएर सञ्चालिका बहिनीजीले जुन प्रश्न गरिराख्नु भएको छ त्यसका लागि उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
हजुर, हुन त अलिकति एउटा राजनीतिक जस्तो पनि हो, कुनै पनि ओहदामा बसेर काम गर्नु धेरै खुट्टा तान्ने खालका काम पनि भइहाल्छन्। त्यसकै सिलसिलामा दुई अरफ बोल्न मन लाग्यो। राम्रो काम गर भन्छन् खुट्टा तान्छन् कति कति, पछार्नलाई नसक्दामा जुत्ता तान्छन् कति कति। यस्तै यस्तै नै भयो, कस्तो सोच्नुभयो यसपालिको चुनाव?
प्रश्नको लागि धन्यवाद। वास्तवमा यस्ता कुराहरू हुने नै गर्दछन्। यी कुराहरू कुनै पनि समाजमा नहुनु त्यो होइन कि हुनु अस्वाभाविक होइन, यो सबैले जाने मानेको कुरा हो, हाम्रो परम्परा पनि हो। त्यसैबाट कसैले खुट्टा तान्छन् भनेर अलिकति औँलो नबङ्याई घिउ आउँदैन, अर्काले अब औँलो बङ्गायो भनेर अब घिउले नजाने भन्ने कुरा पनि भएन। अब यहाँनिर कुरा के रह्यो भने अब कसैले विरोध गर्दैमा सबै व्यवहार ठप्प बनाउने कुरा होइन, विरोध गर्न दिनुपर्छ, विरोधबाट केही सिक्नुपर्छ।
भनेपछि जे हुन्छ राम्रैका लागि हुन्छ,
जे हुन्छ राम्रैका लागि हुन्छ।
अध्यक्षकै पदमा रहेर काम गर्ने इच्छा कसरी जाग्यो?
मलाई म यहाँ सुरुदेखि नै केही सोचिराखेको थिएँ मनमा। म चाहिँ त्यो हाम्रो यो समुदायको अलिकति माथिल्लो कुनै पदमा बसेर केही काम गर्न पाए, म विविध कुरामा चाहिँ केही एउटा नवीनता दिन सक्थेँ कि जस्तो मलाई पहिलेदेखि लाग्यो हो।
जस्तै कुनै कार्यले एउटा नौलो अनुभव लिउँ भन्ने लाग्छ
मजाले, त्यही नै हो।
ठिकै छ, अब हुन त अघिल्ला कार्यक्रमहरू हेरिरहने हो भने अथवा अगाडिका कार्यक्रमलाई निहाल्दै जाने हो भने पदको बहाली गर्ने, त्यसपछि तुरन्तै हुन्छ नि अब केही समय पछाडि त्यसलाई खारिज गरिदिने, लु मेरो त यस्तो समस्या भयो मैले चाहिँ सकिनँ। जस्तै भोलिका दिनमा मान्छेले के सोच्न सक्छन्? कर्ण न्यौपानेले पनि तुरन्तै दुई चार महिना पछाडि कार्यक्रम छोडिहाल्छ भन्ने खालको कुरा पनि मान्छेको मनमा हुन सक्छ, तपाईँ आफैलाई पनि हुन सक्छ, पछाडिका दिनहरूमा के हुन्छ कसो हुन्छ भन्ने कुरा त कसले पनि जान्न सक्दैन। तर अलिकति छुट्टै ओहदामा बसेर काम गर्ने इच्छा जाहेर गर्नुभयो, कसरी अगाडि बढाउन खोज्नु भएको छ?
यहाँनिर कुरा यस्तो हुन्छ कि कसैले सामान्य कुराहरूलाई सामना गर्न, सामान्य कुरा हुने यसरी तर्क वितर्क समाजमा हुनु, आगो बालेको ठाउँमा धुवा हुनु स्वाभाविक कुरा हुन्। यी स्वाभाविक कुरालाई अस्वाभाविक रूपमा लिने खोज्ने हो भने ती कुराहरू चाहिँ आफैमा आफैमा अप्ठ्यारा हुन्छन्। र यी कुरालाई सहज रूपमा स्वीकार गर्दै र त्यो कुनै पनि कहीँ त्रुटि भएको छ भने त्यहाँबाट पाठ सिक्दै सच्चा रूपमा चाहिँ अगाडि बढियो भने कुनै पनि कुरा असम्भव भन्ने कुरा चाहिँ सायद मलाई लाग्छ हुँदैन।
भनेपछि आफ्नो समाजभित्र कसले के चाहनु भएको छ, कस्तो खालको काम गर्दा हुन्छ भन्ने कुराको पूर्ण जानकारी बनाइसक्नु भएको पनि छ?
सबै त नभनौ, सबै त अब म सबैको विचार सबै समेट्न सक्छु, सबैको मनलाई म पूरा पूरा जान्न सक्छु भन्ने कुरा त्यो होइन। तर के भने समग्रमा चित्त बुझ्दो र हाम्रो यहाँको जुन साधन स्रोत सबैले भ्याउने धान्ने गरेको हामीले काम गरेर अर्काले अर्को व्यक्ति यहाँ भएको भए के परिवर्तन गर्न सक्थ्यो, अब त्यो अरूलाई पनि सोधेर अनि हाम्रो अहिले त हाम्रो जुन समिति बनेको छ यो समितिका बीचमा साप्ताहिक मिटिङ गर्ने हाम्रो जुन एउटा बानी हामीले गर्दैछौँ, एउटा प्र्याक्टिस हामी गरिरहेका छौँ, त्यसबाट हामी एक आपसमा छलफल गरेर भरसक हामी सबैको विचारलाई समेट्ने प्रयास गर्छौँ।
जस्तै हाम्रो यो समाजभित्र अलिकति कमजोरीको विषय पनि हो, हुन चाहिँ हामी प्रत्येक साताको शनिबार भेला हुन्छौँ, केही भन्छौँ, एउटा नयाँ कार्यक्रमको थालनी किन नगर्ने भन्ने खालको भइरहेको हुन्छ। तर हामी त्यसमा मानौ कहिले पनि सबै मान्छेको सहयोग नपाएको महसुस गरिरहेका हुन्छौँ, हामीलाई कसैको अभाव खड्किरहेको छ, यो कुरालाई हामी कसरी अगाडि बढाउने, कसरी अगाडि जान सक्छौँ जस्तो लाग्छ?
तपाईँले सुसुप्त अवस्थाबाट जागृत अवस्थामा कसरी ल्याउने भन्ने कुरा रह्यो। हामी वास्तवमा सबै चेतन प्राणी हौ, हामी सबैलाई यी कुराहरू थाहा भएका हुन् र हाम्रो विचार हाम्रो बुद्धि अहिले विविध कुराले आफूले भने जस्तो नभएको हुनाले होला कि भने जस्तो भएर पनि अब फेसिलिटी बढी भएको भएर हो कि यसलाई हामीले यहाँको जुन एउटा हामीलाई सहुलियत सुविधाहरू छन् त्यसलाई चाहिँ हामीले सही सदुपयोग गर्नु नजानेको पनि हुनसक्छ र त्यसलाई चाहिँ दुरुपयोग गरेको पनि हुनसक्छ र त्यसबाट कति त नपुगेको हुनसक्छ, कति मातिएको पनि हुनसक्छ। यी सबै कुरा बुझ्न जान्न र यसलाई सही सन्तुलनमा ल्याएर काम गर्नका लागि हामीले पहिलो त अब हाम्रो यो जुन सुसुप्त अवस्थामा हामी छौं त्यसबाट जागृत अवस्थामा आउनुपर्छ। जस्तै कि निधाएको व्यक्तिलाई उठाउन सजिलो हुन्छ, निधाएको नक्कल गरेर सुतेको व्यक्तिलाई उठाउन गाह्रो हुन्छ। तसर्थ त्यो नक्कल गर्नबाट हामीले उसलाई चेतना अथवा उसको वास्तव हामीले ज्ञान दिएर मात्रै त्यहाँबाट उठाउन सकिन्छ। यही कुरा हुन् र हाम्रो कम्युनिकेसन क्लियर भयो भने सायद यो हामी सहज गर्न सक्छौँ।
हजुर, साना साना समस्याहरू भए पनि त्यसलाई अलिकति ठूलो खालको बनाउने जुन हामी नेपाली बीचमा छ नि, योबाट चाहिँ हामी जसरी भए पनि यसलाई पार लगाउनुपर्छ, सबैजनाको हातमा हात साथमा साथ भयो भने यो कार्यक्रमलाई हामी अगाडि बढाउन सक्छौँ भन्ने लाग्छ।
कुरो यसो हो कि तिललाई पहाड बनाउनु भन्दा पहाडलाई तिल बनाउन सिक्नुपर्छ हामीले। जसले पनि तिललाई पहाड बनाउने कसले र तिललाई पहाड बनाउनु कतिको कुन प्रकारको ज्ञान हो अनि पहाडलाई तिल समान बनाइदिनु चाहिँ कस्तो हो र क्षमता हरेक एकमा क्षमता त छ, तर त्यो क्षमताको सदुपयोग हुन सकेको छैन। जसको केही मात्रामा सदुपयोग अब केही म गर्छु भनेर लागि परिरहेका छन्, आफू आफैलाई जागृत अवस्थामा ल्याउन खोजिरहेका छन्, त्यो त ठिकै छ। अब नपुग भएको ठाउँमा एकअर्कामा सोधेर यहाँ यस्तो छ भन्दा आफ्नो कमी कमजोरी कहाँ हो के हो आफैले पत्ता लगाएर चाहिँ अगाडि बढियो भने हामीलाई लाग्छ यी यस्ता परिवर्तन जुन संसारको नियम हो त्यो हुनलाई त्यत्रो आपत्ति छैन।
राजनीति नहुँदा पनि हुँदैन, हुँदा पनि अलिक ज्यादा नै भएको जस्तो लाग्छ। राजनीति खासै केलाई राजनीति भन्ने, समाजमा अथवा एउटा कुनै पदमा बसेर काम गरिरहेको मान्छेले कस्तो खालको राजनीति चाहिँ गर्नु जरुरी छ अथवा आवश्यकता छ जस्तो लाग्छ?
अच्छा, यो प्रश्नको लागि धन्यवाद। तपाईँले राजनीति भन्नुभयो, पहिले हामीले यो सन्धि जोडिएर बनिएको शब्द हो राज अनि नीति। राज भनेको ज्ञान, ज्ञानद्वारा निर्मित नीति, ज्ञानले तय गरिएको नीतिलाई राजनीति भनियो। तर यहाँ जुन प्रकारको नीति अहिले हाम्रो समाजमा जल्दबल्दो रूपमा देखिराखिएको छ, यो चाहिँ बैर नीति छ, यसलाई राजनीति भन्न मिल्दैन। एउटा चाहिँ नि एउटा मूर्खलाई ए पण्डित 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 भनेर त्यो ठट्टा गरेर जिस्क्या जस्तो मात्रै हुन्छ यो अहिले त्यो भनिदिँदाखेरि चाहिँ। र यो राजनीति होइन बिचरा, त्यो एउटा कसैको जसको पनि यदि अज्ञानतावश खण्डन अथवा चाहिँ कुनै चाहिँ विद्रोह विरोध विरोधाभास आदि इत्यादि हुन्छ भने अथवा कुनै प्रकारका कौतुक खेलहरू हुन्छन् भने त्यसलाई राजनीति भनिँदैन।
जस्तै मलाई राजनीतिको कुरा किन उठाउन मन लागिरहेको भने, एउटा कुनै पनि काम गर्नका लागि मान्छेले आफूले पाउनुभन्दा पनि अलिकति मैले के चाहिँ दिन सक्छु, समाजमा के चाहिँ राम्रो काम गर्न सक्छु भन्ने त लागिरहेको हुन्छ। तर जस्तै मान्छेले फलानाले यस्तो गरेको भए हुन्थ्यो अथवा मैले यो सोचेको थिएँ त्यो गर्दिनँ भन्ने हुन्छ, जुन मान्छेको एक्सपेक्टेसन हुन्छ नि त्यो एक्सपेक्टेसन नपाउँदा अथवा उनीहरूले सोचेको एक्सपेक्टेसन आफूले दिन नसक्दाखेरिको परिणाम के हुन सक्छ?
राजनीतिमा पहिलो कुरो त सबैलाई सुखै सुख हुन्छ, किनभने सबै त्यो राजभित्रै परेका हुन्छन् र उसले क्षणिकमा एकछिन चाहिँ उसले अलि म्याडनेस सो गरेको भए
सर्ट साइडनेस
भइदियो भने पनि एकछिन पछाडि उसले महसुस गर्दाखेरि ऊ पनि त्यसभित्र पर्छ। र राजनीतिमा सबैलाई सुख हुन्छ कि राजनीति गर्ने व्यक्ति अथवा त्यो नेतालाई अथवा चाहिँ जसले राजनीति जान्दछ त्यसलाई चाहिँ सुख हुन्छ। राजनीति सच्चा राजनीति भयो भने तल फेदैदेखि साधारण त्यो राजादेखि रङ्कसम्म के भने जस्तो त्यो सबैलाई चाहिँ नै समेटेर शान्ति हुन्छ।
भनेपछि बादलको संगतमा सूर्य मलिन हुन्छ अरे। ठिकै छ, अब राम्रो राम्रो काम गर्ने समाजमा अलिकति भिन्न प्रकारको एउटा केही गरौं, भोलि कर्ण न्यौपानेले चाहिँ यो खालको काम गरेर गएको थियो भन्ने कुरा पछाडि आउँदो पुस्ताहरूले सिक्दै जाउन् सुन्दै जाउन् यही कुरा सुन्न पाऊ। कार्यक्रमको मध्यभागतिर आइसकेकी छु, समाजमा एकाग्रता ल्याउनका लागि कसरी अगाडि बढ्न सकिन्छ?
समाजमा एकत्व ल्याउनका लागि पारदर्शिता चाहिन्छ, जसलाई अङ्ग्रेजीमा ट्रान्सपेरेन्सी के भन्छ। वास्तवमा एकले अर्कालाई म सिधै यसलाई चाहिँ यसरी ढाल्छु अथवा यसलाई चाहिँ म यसरी छेड्का हान्छु यस्ता किसिमका कुराहरू त्यो आफैमा कति त्यो चाहिँ जायज हुन्छ, कति ज्ञानी छ त्यहाँ, र यी कुराहरू अब वास्तवमा एकछिनमा उसलाई त्यो थाहा हुन्छ मैले कसलाई लट्याएँ कसले के गरेँ। तर सही मानेमा यो चाहिँ यस्तो हो कि हाम्रो समाजमा अहिले जुन देखियो हामीले जाने माने कुरा हौ, सबैमा राजनीति छ, सबैले राजनीति गरेका हुन् भन्ने चाहिँ होइन, कमी कमजोरी छन् तिनीहरूलाई ट्रान्सपेरेन्सीका आधारमा सुधार्नुपर्छ।
भनेपछि अब सुरु सुरुका दिनहरूमा हेर्ने हो भने दुई चार परिवार हुँदै आठ दस परिवार हुन्जेलसम्मका लागि हामीले एउटा कम्युनिटीमा रहेर काम गर्न सजिलो थियो भन्ने जुन पहिला काम गर्नुभएका पूर्वजहरू हुनुहुन्छ उहाँहरूले बताइरहनु भएको हुँदाहुँदै हिजो आज आएर अब 70-75 घर हुनु त हाम्रो सौभाग्यको कुरा मान्नुपर्छ किनभने हाम्रो समाज बढ़िरहेछ तर 70-75 जना मान्छेको मन मिल्न नसकेकाले कतिको दुविधा आउन सक्छ किनकि हामी यसो गर्छौँ उसो गर्छौँ भनिरहेका हुन्छौँ तर हाम्रै समाजभित्रका मान्छेहरूको हामीले एकत्व पाइरहेका हुँदैनौँ यसलाई भोलिका दिनमा हामी कसरी बढाएर जाने यसलाई कसरी चाहिँ हामी राम्रो बनाउन सक्छौँ
प्रश्नको लागि धन्यवाद हामी कसका कुरा गर्दैछौँ भने मान्छेका जो चेतन प्राणी हो
कुरा मान्छेकै गर्छौ त्यही
जो चेतन प्राणी हो अब सबैलाई तपाईँलाई आवश्यक पर्ने मलाई पनि आवश्यक परे हुन्छ तपाईँकै जस्तो विचार विमर्शहरू मलाई मेरामा पनि चलिरहेको हुन्छ सबैलाई एउटा मानवीय विवेकपूर्ण ढङ्गको व्यवहार होस् भन्ने किसिमको हुन्छ यदि कसैले अमानवीय ढङ्गले चाहिँ नै चल्छ त्यस्तो प्रकारको क्रियाकलाप गर्छ भनेदेखि त्यो सायद त्यो आफै आफै पतनतिर जान्छ र कुनै दिन उसले आफै पछुतो भएर ऊ पनि फर्किन्छ कहीँ गएर ठोक्किएर ऊ फर्किन्छ र अब रह्यो कुरा सानो ठूलो समाज भन्ने किसिमको अब सानो परिवार सुखी परिवार अब हिजोका दिनमा सानो अब सुरु सुरु थियो जोसुकैले पनि लान त है भनेर पहिले त यहाँ कम्प्युटर बाँड्ने कुराहरू भयो अलि पछाडि भएपछि अब कसले सम्भवै भएन त्यस्ता कुराहरू किनभने त्यो आकर्षित गर्न यहाँका समाजलाई पनि एउटा नयाँ कल्चरका मान्छेहरू आउन थाले हाम्रो एउटा नयाँ अर्को नौलो संस्कृतिका मान्छेहरू आउन थाले तिनीहरूलाई केही दिउँ आकर्षित गरौँ भन्ने चाहिँ कुरा लागेको थियो त्यो अब त्यति बेलाका नेताले चाहिँ नै अब त्यति बेलाका कार्यकर्ताले ती अर्काले दिएका सामान ल उसलाई त्यसलाई हेनतेन भन्दा भन्दै पनि उनीहरू अलिकति हामीले केही दिउँ भनेछ तर अब के हुन्छ भने सेल्फ हेल्प इज द बेस्ट हेल्प आफै आफैमा स्वावलम्बी हुन कतिको चाहिँ
आवश्यक छ
हामी आजसम्म विगत 17 वर्ष चाहिँ हामी हाम्रो प्यारासाइटको जिन्दगी एउटा जुन चाहिँ नि एउटा ऐजेरुको जस्तो जीवन अर्काको आशमा बाँच्ने जीवन हामीले जियौं अनि अहिलेसम्म अहिले आएर हामीले विगत केही वर्षदेखि यता हामी आफै आफैमा अलिकति स्वावलम्बी हुन सक्ने रहेछौँ हामी केही गरौं भनेर चाहिँ थालेका छौँ यहाँ आइपुगेपछि हामी सबै स्वावलम्बी त भइसकेका छैनौँ तर हाम्रो प्रयास जरुर जारी छ तर सानो ठूलो समाज अब अलिकति सानो समाज हुँदा सजिलो थियो ठूलो समाज हुँदा साह्रो छ भन्ने प्रकारले भन्नुभन्दा चाहिँ किनभने सबै मान्छे नै आएका छन् अनि सहजै हुन्छ जस्तो मलाई लाग्छ किनभने चेतन प्राणी हुन् चेतनाको विकास गर्दै जाँदा तिनीहरू छ जस्तो लाग्छ सुख शान्ति
भनेपछि जस्तै हामी पामिस्टन नर्थमा जति भुटानी समुदायमा बसिरहेका परिवारहरू छौँ नि त्यो पनि हामी दुईटा भिन्न भिन्न ठाउँमा छौँ जस्तै हामी पामिस्टन नर्थमा बसेका छौँ कोही अनि कोही हामी फिल्डिङमा बसिरहेका छौँ भनेपछि अलिकति दूरी छ हामी बीचमा जस्तै यो दुईटा ठाउँका मान्छेहरूलाई एउटा सामाजिक कार्य गर्नका लागि दुईटा ठाउँमा भएर परेको असुविधाप्रति के भन्न चाहनुहुन्छ जस्तै हामी यो दुईटा समाजलाई एउटा केही सामाजिक कार्यक्रम गर्नु पर्यो भने हामी कसरी समेट्ने त यो दुईटा छुट्टै छुट्टै स्थानका व्यक्तिलाई किनभने भोलि हामीमा आउन सक्छ समस्या जस्तै मेरो यातायातको सुविधा छैन भन्ने हुन्छ मेरो के छैन भन्ने हुन्छ हामी बीचको यो दूरीलाई तपाईँ कसरी कायम गर्न चाहनुहुन्छ
यसलाई अलिकति मिलावट गर्नका लागि चाहिँ हामीले त्यस्तै हामी बात गरिरहेका छौँ हामी हाम्रो कम्युनिटीको टिमभित्र हामी टिम मेम्बर्समा हामी गफ गर्दैछौँ कि अब अगाडि हामीलाई अरू पनि केही सदस्यताहरूको खाँचो छ जस्तो एमआरभी भनिँदो रहेछ अब मल्टी रेफ्युजी भोइस भनेर त्यो संस्थालाई पनि हामीले केही कार्यकर्ताहरू दिनुपर्ने उम्मेदवारहरू दिनुपर्ने भइरहेछ. अब त्यसरी हामीले अरूहरूलाई चयन गर्ने क्रममा चाहिँ हामीले विभिन्न अब जस्तो फिल्डिङबाट लिने यहीँ पनि अब सबै क्षेत्रको जस्तो हाइबरी भयो अब रोजलिन भयो कि क्रिस्चियन भयो यता अब
कलेज
सिटी सेन्टरको कुरा हामीले विभिन्न ठाउँका व्यक्तित्वहरूलाई चाहिँ चयन गरेर जहाँ चाहिँ अलिकति ओझेल पर्न खोजेको छ त्यहाँ पनि हामी उठाउने प्रयास गरिरहेका छौँ. र यहाँ हो यसो हो कि हाम्रो कम्युनिकेसन चाहिँ ग्याप नहोस् भन्ने हिसाब हाम्रो पहिलो लक्ष्य छ. अनि त्यसबाट हामी
भनेपछि के यसका लागि कुनै सब कम्युनिटिज फर्मेसनको कुरा पनि हुने बीबीचमा कि जस्तै हामीले बीचबीचमा एउटा सानो सानो कम्युनिटी बनाइदिउँ भने एउटा ठूलो कम्युनिटी भित्र किनभने पहिले अलिकति थोरै व्यक्तित्व हुँदाखेरि एउटा एउटा समाजले मात्रै काम चलेको थियो भने मतलब एउटा कम्युनिटीले मात्रै काम गरिरहेको थियो भने यसलाई सब कम्युनिटिज बनाएर हामी अगाडि बढ्न सक्छौ भन्ने खालको कुरा
हजुर जरुर तपाईँले मेरो अब अलिकति अगाडि नै मैले जुन अघि नै हामीले यस विषयमा छलफल लगभग गर्दैछौ होमवर्क गर्दैछौ हामी छलफल भन्दा पनि माइन्ड म्याप गर्दैछौँ. के छ भने हामीलाई हाम्रो अलिकति प्यासिभ भएर गइरहेको जुन अहिलेको अवस्थामा पनि प्यासिभ छ. अब यो एउटा रेडियो चलेको छ यो रेडियो पनि कहिले बन्द हुने अवस्थामा पुग्छ. अहिले कसैलाई अब लौँ त भनेर यसो इन्करेज गर्दै गरेको छ तर अब यसको भ्याल्यु के छ त अब त्यो भ्याल्यु महत्व थाहा नपाउन्जेलसम्म सायद सबैले यसमा लागि पर्दैनन्. त्यस्तै अब युथहरू भए अब युथमा पनि हामीलाई धेरै आवश्यक परेको छ युथलाई अलि कसरी लिडरसिप गर्ने. हामीले यसरी तपाईँले अघि भने जस्ता सब ग्रुप बनाएर अलिकति ससाना अनि उनीहरूलाई विशेष भूमिकाहरू निर्वाह गर्न दिएर हामी चाहिँ यो समाजमा अहिले ओझेल परेको विकासलाई पुनः प्रकाशमा ल्याउने
जस्तै अलिकति के भन्न मन लाग्यो भन्ने पनि हामीले अघिल्ला दिनका भोटहरूमा जस्तै के गर्यौं भने यो काम चाहिँ म गर्छु हुन त आफूले यो पदमा अथवा यो ओहदामा रहेर मैले काम गर्न सक्छु भनेर इच्छा जाहेर गर्नु त एकदमै राम्रो कुरा हो. तर किनभने जब भोलि हाम्रो भोट हुन्छ त्यसमा चाहिँ हामी स्वत मात्रै आफ्नो प्रतिस्पर्धामा बस्ने व्यक्ति नै कोही हुँदैन त्यसले गर्दाखेरि उसलाई हामीले 100% भोट दिनुपर्ने जुन एउटा के भन्ने बाध्यता जस्तो छ नि. किनभने हामीले के सोचिरहेका हुन्छौँ भने फलानु व्यक्तिले चाहिँ यस्तो काम गरिदियोस् जस्तै आज कर्ण न्यौपानेले हामीलाई यो काम गरिदिएको हुन्थ्यो भन्ने व्यक्ति हुनुहुन्छ भने कर्ण न्यौपाने नभएर अर्को कसैले गर्दै हुन्थ्यो भन्ने खालको व्यक्तिहरू पनि त हुनुहुन्छ होला नि. त्यसका लागि हामीले फलानाले म गर्छु भनेर हात उठाइरहनु भन्दाखेरि पनि फलानाले गरिदियोस् भनेर हामीले एबिलिटी भएको मान्छेलाई छानेर चाहिँ एउटा कुनै पदमा राखेर काम गराउनका लागि सक्छौ कि सक्दैनौ त्यसका बारेमा कस्तो लाग्छ?
त्यो चाहिँ मलाई यस्तो लाग्छ कि स्वतस्फूर्त भन्छन् आफै म केही गर्छु भनेर जागरूक भएर आउँछ भने चाहिँ त्यसलाई समाजले पनि त आफै उठेर आएकोस् नि भनेर औल्याउन र उसलाई ठाउँ ठाउँमा चेक गरेर अगाडि बढाउन
सकिन्छ. भोलि उसलाई केही समस्या भयो भने जस्तै के भन्ने त अरू मान्छेले के भन्न सक्लान् त भन्दाखेरि ऊ त उसको खुसीले निर्वाचन भएको हो भन्ने खालका कुराहरू पनि त आउन सक्छन् नि यसमा. जस्तै त्यो के हुन्छ भने भोलि कर्ण न्यौपानेले एउटा केही गल्ती गरेको छ किनभने मान्छेले के देख्छन् भने ऊ त उसका खुसीले काम गरेको हो हामीलाई केही मतलब छैन भन्ने खालका कुरा पनि त आउन सक्छन् नि त्यो हुँदाखेरि. किनभने हामीले जुन एक्सपेक्टेसन राखेका हुन्छौँ अथवा भोलि एउटा आफूले छानेको व्यक्तिले यो फलानु मान्छेले चाहिँ मेरो यस्तो काम गरिदिन्छ मतलब यो समाजमा रहेर समाजका लागि यो काम गरिदिन्छ भन्ने इच्छामा हामीले कोही व्यक्तिलाई सेलेक्सन गर्नु कतिको उपलब्धि हुन्छ?
यो चाहिँ कन्सेन्स जुन भनिन्छ बहुमत भनिन्छ अब यहाँ अहिले के छ भने डेमोक्रेटिक अब डेमोक्रेटिक ढंगको संघ संगठनहरू खोल्ने क्रम हुन्छ. अब यहाँ डाइरेक्ट नोमिनेसन गर्ने फाल्ना भन्ने हो भने चाहिँ अब उसको पनि त्यस्तै हो कि व्यक्तिले म त खासै समय निकालेर गर्न सक्दिनँ किनभने मलाई त्यो इन्ट्रेस्ट पनि छैन भनिदिन सक्छ. र कसैलाई हामीले तपाईँकोमा चाहिँ योग्यता छ, तपाईँले ल यति ग्रेजुएसन गर्नुभएछ, तपाईँले यो काम गरिदिनुहोस् भन्दा त्यो मैले तपाईँको लागि तपाईँको यो काम गर्नको लागि ग्रेजुएसन गरेको होइन, पढेको होइन, मेरो यो ग्रेजुएसन गर्नुको पछाडि मेरो आफ्नै विशेषता छ, म आफैमा चाहिँ के रिसर्च गरिरहेको छु, मलाई के छ, मेरो आफ्नो ड्रिम छ.
भनेपछि अलिकति मान्छेले आफ्नो अध्ययनका बारेमा घमण्ड देखाउन खोज्छ, कसरी बुझ्न सकिन्छ
त्यो? त्यो भन्नु भन्दाखेरि पनि हामीले कसैलाई सुम्पिनु भन्दा चाहिँ आफै म केही गर्छु भनेर कम्मर कस्नु चाहिँ त्यो चाहिँ राम्रो हुन्छ. जस्तो अब तपाईँलाई पनि अब तपाईँ आज के प्लान छ तपाईँको, तर मैले तपाईँलाई कुनै फाल्टै अब मेरो इन्ट्रेस्टको कुनै काम यो गरिदिनुहोस् भने भने तपाईँको अलरेडी तपाईँको माइन्ड अर्कातिर बेन्ड भइसकेको थियो, अहिले ट्विस्ट गर्दाखेरि त्यो काम.
तर जस्तै म तपाईँलाई अलिकति रोक्न चाहन्छु, मान्छेले त्यो कुरा सोचिरहँदाखेरि पनि आफ्नो व्यक्तिगत काम त आफ्नो छँदैछ, तर जब मान्छे समाजमा बसेको हुन्छ, उस सामाजिक कार्यकलापमा अब के भन्ने संलग्न भइसकेको हुन्छ नि, उसले व्यक्तिगत भन्दा व्यक्तिगत काम त आफ्नो छँदैछ नि. मैले भरे के पकाउने के खाने मेरो व्यक्तिगत काम हो, तर आज भरे एउटा समाजमा कोही व्यक्ति बिरामी हुँदैछ, मैले उसलाई सहयोग गर्नुपर्छ भन्ने, त्यो त मेरो एउटा समाजमा बस्नुको दायित्वको कुरा हो नि. हामी त्यसरी त्यो कुरालाई किन नबुझ्ने? अच्छा,
समाजमा गएर आवश्यक परेका ठाउँमा ठक्क सहयोग गर्ने भन्नु र कुनै एउटा पद धारण गरेर त्यो समाजको क्रियाकलाप सबैको जिम्मा लिएर बस्नु भनेको चाहिँ फरक पर्छ. जस्तो अब कुनै पनि व्यक्ति तपाईँले सोच्नुभयो अथवा कोही पनि अब कर्णनी उपाध्याय नभएर अर्को कुनै व्यक्ति भयो, अब त्यो चाहिँ उसले चाहिँ तपाईँलाई कुनै समस्या परेको छ, तत्काललाई उसले एकछिन आफ्नो काम अलिकति पर सारेर पनि सानो समाजभित्र बसेको हुनाले केही सहयोग गर्न सक्छ, तर उसको माइन्ड एउटा अल टोटल माइन्ड चाहिँ त्यो समाजमा समर्पित भएर सेवा गर्ने नभएको, अर्थात् मैले यति गरिसकेँ, पहिले पनि मैले समाजमा यति गरेँ, अब त्यस्तो किसिमकाहरू चाहिँ हुन्छन्. त्यसले गर्दाखेरि अनि अर्को कुरा त मैले अघि तपाईँलाई भने डेमोक्रेटिक परिपाटीमा हामीले चल्नुपर्छ. अहिलेको समाज अलिकति अब बहुमतको यो कुरा छ, अब बहुमत मतले मात्रै राजनीति हरेक चल्छ, त्यसले गर्दाखेरि बहुमतमा के रह्यो भन्दाखेरि चाहिँ इलेक्सन व्यक्तिको आफ्नो इन्ट्रेस्टेड पार्टिसिपेन्ट्सलाई मात्रै चाहिँ नै जाने, त्यसमा पनि अब प्रतिस्पर्धा हुनुपर्ने, प्रतिस्पर्धामा कोही नआए त उसो त
ठिकै छ. कार्यक्रमको अवधि घर्किँदै घर्किँदै गइरहेको पनि छ, साँझको सात बज्न बज्नै लागिसकेको छ. जानुभन्दा अगाडि कार्यक्रममा म र मेरो भन्ने जुन आफ्नो व्यक्तिगत स्वार्थ छ त्यसलाई छाडेर तपाईँ हामीहरू यही विषयमा हामी अगाडि बढ्न सकौं. कर्ण न्यौपानेले आज जुन ओहदामा रहेर काम गर्नुहुँदैछ, तपाईँले मैले यो स्थान चाहिँ ओगटे मैले भोलि के गर्छु होला भन्ने खालको दुविधा मनमा नपाल्नु होला. हामी सबैको सुझाव सल्लाह माया हौसला प्रेरणा सबै थोक तपाईँलाई छँदैछ. जाँदा जाँदै कार्यक्रमको अन्त्यमा के भन्न चाहनुहुन्छ?
मलाई यहाँ बोलाएर जुन एउटा आफ्नो कुरा राख्ने यो अवसर दिनुभयो, प्रदान गर्नुभयो, त्यसका लागि तपाईँलाई धेरै धेरै धन्यवाद. र आज यो रेडियो सुनेर हजुरहरूले मलाई जुनसुकै प्रकारको जिज्ञासा राख्न सक्नुहुनेछ, हामी हजुरहरू सबै यहाँ श्रोताहरूसँग जो हाम्रो कम्युनिटीका श्रोताहरू हुनुहुन्छ, जसमा हामीलाई चाहिँ केही सल्लाह सुझावहरू तपाईँहरूले दिएर हौसला दिएर काम जुन हाम्रो रोकिरहेको बाधा भइरहेको कामहरू अवरोध भइरहेछ ती कामहरू अगाडि बढाउन सहयोग गर्नुहुनेछ भन्ने आशाका साथ सबैलाई धन्यवाद भन्दै र हाम्रो रेडियो कर्मी मुना बहिनीलाई पनि धेरै धेरै धन्यवाद भन्दै म आफू पनि बिदा हुन चाहन्छु.
हवस् त यसै भुटानी समुदायका नवनिर्वाचित अध्यक्ष कर्ण न्यौपानेजीसँग अझ पनि धेरै लामो बहस गर्न मन लागेको थियो तर समयको अवधिभरि रहेर मैले यति नै कुरा गर्न सके। आउँदा अङ्कहरूमा तपाईँहरूका सुझाव सल्लाहका साथसाथै मैले पनि कसरी अगाडि बढ्न सक्नुपर्छ र कर्ण न्यौपानेले समाजमा कसरी राम्रो काम गर्दै जाने यिनै बारेमा जानकारी दिन नभुल्नुहोला। तपाईँहरूका जानकारीका लागि axismanawatu.co.nz मा पनि तपाईहरूले भ्रमण गर्न सक्नुहुनेछ। यसका वेबसाइटहरूमा गएर हाम्रो एक्सिस मानवटो रेडियोको बारेमा केही जानकारी पनि लिन सक्नुहुनेछ। त्यो भएन भने व्यक्तिगत रूपमा मलाई भेटेर अथवा हाम्रो भुटानी रेडियो आवाजको परिवारलाई भेटेर पनि तपाईहरूले केही कुरा बुझ्न सक्नुहुनेछ। त्यति पनि भएन भने 358-0203 मेरो व्यक्तिगत सम्पर्क नम्बरमा सम्पर्क गरेर पनि यहाँहरूले जानकारी पाउन सक्नुहुनेछ। हवस् त, कार्यक्रमको अन्त्यमा मेरा प्रविधिका सहचारी अरविन्द राईलाई धेरै धेरै धन्यवाद दिँदै आजको यस भलाकुसारीको अङ्कबाट म पनि बिदा भएँ है त। नमस्ते।
यसका साथसाथै आजका सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदैछ। फेरि यस्तै कोसेलीहरू लिएर अर्को साथै यही समयमा आउनेछौ। तबसम्मलाई यो भुटानी आवाज युनिटले बिदा चाहन्छ। धन्यवाद।
Idamashrayami